नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौँ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले उच्च पहाडी भूभागमा अवस्थित म्याग्दी स्थित धौलागिरी गाउँपालिकाको पछिल्लो सुशासन र विकासको अवस्थाबारे चर्चा गर्दैछौँ। म्याग्दी स्थित धौलागिरी गाउँपालिका गण्डकी प्रदेशमा पर्दछ। धौलागिरी गाउँपालिकाको केन्द्र वडा नम्बर 3 स्थित मुनामा रहेको छ। यस गाउँपालिकाको क्षेत्रफल 1036.6 वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको आधारबाट यो नेपालको 10 ठूलो गाउँपालिका पनि हो। समुद्री सतहदेखि करिब 3833 मिटरसम्म उचाइ रहेको यो गाउँपालिकाको कुल जनसङ्ख्या 12,616 रहेको छ। साबिका 7 गाविसलाई मिसाएर 7 वडामा विभक्त गरी धौलागिरी गाउँपालिकाको गठन गरिएको हो। क्षेत्रफलको तुलनामा यो गाउँपालिकाको जनसङ्ख्या निकै कम रहेको मानिन्छ। यस गाउँपालिकाको साक्षरता दर 63.6 रहेको छ। विश्वकै 7 अग्लो 8,167 मिटर अग्लो धौलागिरी हिमाल यही गाउँपालिकामा हुनुले यहाँ हिमाल चढ्न आउने पर्यटकको आवागमन निकै बाक्लो रहेको भेटिन्छ र पर्यटकीय गाउँको रूपमा पनि यस गाउँलाई चिन्न सकिन्छ। साथै यसै स्थानमा पर्ने मुदी गाउँ धौलागिरी पदयात्राको प्रवेशद्वार मानिन्छ। धौलागिरी सर्किट र गुर्जाबाट डोल्पा निस्कने रुट पनि यही गाउँपालिकामा पर्दछ। यो गाउँपालिका जलविद्युतको क्षेत्रमा निकै धनी मानिन्छ किनकि जलविद्युतका स्रोतहरू पर्याप्त मात्रामा पाइन्छ। म्याग्दी नदी र सहायक नदीहरूमा 17 जलविद्युत आयोजनाले विद्युत निर्माणका लागि अनुमति लिइसकेका छन्, जसले गर्दा गाउँपालिकाको सबैभन्दा बलियो आन्तरिक आयको स्रोत विद्युत मानिएको छ। उच्च पहाडी भूभागमा अवस्थित धौलागिरी गाउँपालिकाको पछिल्लो सुशासन र विकासको अवस्था के कस्तो छ, कृषि पशुपालन पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाले के कसरी काम गरिरहेको छ, यो बारे अहिले हामीसँग म्याग्दी स्थित धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुन कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद।
धौलागिरी गाउँपालिकाको नेतृत्व गर्नुभएको छ, करिब 4 वर्ष पनि बितिसकेको छ होइन। धौलागिरी गाउँपालिकामा यहाँले नेतृत्व सम्हालिसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभएको छ, जुन चाहिँ गाउँपालिका कार्यालयमा आएर नागरिकहरूले छिटो भन्दा छिटो सेवा लिन सकुन्, यहीँबाट सुरु गरौँ त।
धन्यवाद प्रश्नको लागि। विशेष गरेर हामी चाहिँ धौलागिरी गाउँपालिका एउटा भौगोलिक हिसाबले दुर्गम गाउँपालिका हो, र पनि हामीले चाहिँ म अब झन्डै 4 वर्ष पुगिसकेको अवस्था हुँदै गर्दा पहिलो कुरा चाहिँ अहिले देशैभरि शोषणको विषयमा कुरा उठिरहेको अवस्थामा अहिले चाहिँ शोषण धौलागिरी गाउँपालिकाले जुन सरकारलाई जुन सत्ताहरूलाई चाहिँ सेवा दिनेको हिसाबमा हामीले दुर्गम ठाउँमा भइकन पनि हामीले यी आदिको व्यवस्था गरेका छौँ, कर्मचारीको समयको चाहिँ आउन भन्ने हिसाबले। र त्यसै गरेर चाहिँ गाउँपालिकामा सेवा लिन आउनेलाई हामी सक्दो छिटो छरितो ढङ्गले हामीले सेवा दिने चाहिँ एकदम प्रयास गरिरहेको छौँ। हामीले कर्मचारीलाई चाहिँ प्रत्येक महिनामा समीक्षा गरेर सेवा कस्तो भएको छ भन्ने कुराहरू पनि हामीले कर्मचारी बैठक राखेर मिटिङ राखेर हामी चाहिँ त्यसको समीक्षा गर्ने गर्छौँ। र अलिकति चाहिँ हाम्रोमा सेवा दुर्गम ठाउँ सबैवटामा चाहिँ मतलबाट पुग्यो, र पनि पहिला चाहिँ हामी दिनैभरि हिँडेर चाहिँ सेवा लिन आउनुपर्ने गाउँपालिकासम्म आउनु पर्दा पनि त्यस्तो ठाउँहरू थियो, र पनि हामीले सेवामा सकभर छिटो छरिएको ढङ्गले चाहिँ काम गरिरहेको अवस्थाको छ।
जस्तो वृद्धहरू महिलाहरू अनि अपाङ्गता भएकाहरूलाई छिटो भन्दा छिटो सेवा दिने गरी चाहिँ कसरी काम गर्नुभएको छ?
हामीले कतिपय अवस्थाहरूमा घरमै गएर हाम्रो पञ्जीकरण गरिने सचिवज्यूलाई चाहिँ घरमै गएर पनि सेवा दिने हामी गर्ने गरेको छौँ।
सदाचार र पारदर्शितालाई कतिको अपनाएर काम गर्नुभएको छ, जुन चाहिँ समय सीमाभित्र योजनाहरू सकिनु पर्यो र भुक्तान पनि हामीले प्रदान गर्नु पर्यो, कसरी काम गर्नुभएको छ?
अलिकति चाहिँ भौगोलिक विविधता भएको र भूगोल चाहिँ ठुलो झन्डै म्याग्दी जिल्ला 50% भूगोल चाहिँ धौलागिरी गाउँपालिकाले उघटेको छ, त्यसले गर्दाखेरि भौगोलिक हिसाबले चाहिँ अलिक ठुलो भएको हिसाबले अलिकति चाहिँ अलिक समस्याहरू कठिनाइहरू चाहिँ हामीले यो चाहिँ त्यहीमा चाहिँ आउने गर्छौँ हामीले, र पनि हामीले सक्दो छिटो छरितो ढङ्गले चाहिँ हामीले सेवा दिने चाहिँ गरेका छौँ।
हजुर, यहाँहरूले जुन गाउँपालिकाको विकासका लागि काम गर्नुहुन्छ नि, यसमा पूर्वाधार क्षेत्रमा चाहिँ काम गर्दाखेरि यहाँको गाउँपालिकामा वडाबाट वडासम्म सडक सञ्जाल कसरी विस्तार गर्नुभएको छ?
अहिले हाम्रो 7 धौलागिरी गाउँपालिकामा 7 वडामै सडक सञ्जालले चाहिँ सहयोगको अवस्था, योभन्दा पहिला चाहिँ सिङ्गो गाउँपालिकालाई नै सहयोग थियो, र गएको वर्ष हामीले त्यो वडालाई पनि हामी सदस्यसँग जोड्यौँ र अन्य चाहिँ अहिले धौलागिरी गाउँपालिकामा अहिले भएको धेरै जस्तो सडक भयो, लगभग सबै सडक कच्ची सडक नै हुन्, हामीले चाहिँ यसलाई चाहिँ अहिले गएको वर्षमा एउटा 25 करोड बराबरको चाहिँ यो जुन बेनीबाट गाउँपालिकासम्म पुग्ने सडकलाई 25 करोडको ठेक्का भएर थोरै 800 मिटर मात्र पिच र अरू बाँकी ग्राभल गरेको छौँ र अहिले गएको वर्षमै गण्डकी प्रदेशकै सबभन्दा ठुलो योजना अब त्यसलाई चाहिँ गौरवको योजना अहिले चाहिँ धौलागिरी गाउँपालिकामा छ र त्यो 92 करोडको ठेक्का भएको छ अहिले त्यो काम गर्ने क्रममै छ र अन्य सडकहरूलाई पनि हामीले गाउँपालिकाबाट गण्डकी प्रदेश र सङ्घीयबाट पनि कतिपय अवस्थालाई चाहिँ मर्म सम्हार गरेर चलाउने अवस्था चाहिँ गरेको छ।
जस्तो धौलागिरी नाम जुन रहेको छ नि गाउँपालिकाको, धौलागिरीको आधार शिविर पनि पर्यो यो होइन, यो तपाईँको गाउँपालिका जहाँ तपाईँले नेतृत्व गर्नुभएको छ, जनसङ्ख्या पनि धेरै छैन तर गाउँपालिकाको क्षेत्रफलको हिसाबले हेर्ने हो भने नेपालको 10 ठुलो गाउँपालिका क्षेत्रफल भित्र हेर्दाखेरि त्यस्तो देखिन्छ होइन। जस्तो तपाईँको त्यो गाउँपालिकामा प्राथमिकतामा पर्ने कामहरू के हुन सक्दछन्? जस्तो सडक पर्न सक्दछ कि कृषि तथा पशुपालन के पर्न सक्दछ, अर्थात् पर्यटनलाई के भन्न सकिन्छ?
सडक नै पर्छ, किन भन्दा सबभन्दा पहिलो कुरा त सडक नै पुग्नु पर्दो रहेछ जनताको चाहिँ आवश्यकता र विकासको क्रममा पहिलो सडक नपुर्याइकन धेरै कुराहरू चाहिँ पछि पर्दो रहेछ। प्राथमिकता हिसाबले त हाम्रो सडक नै पर्छ नै। त्यसपछि हामीले धौलागिरी गाउँपालिका एउटा सिङ्गो धौलागिरी हिमालको आधार शिविर अथवा धौलागिरी हिमालकै नामबाट नामाकरण गरिएको धौलागिरी गाउँपालिका भएको हिसाबले पनि पर्यटन चाहिँ यसको प्रमुख हो। त्यसै सिङ्गो जलजला मालिका धुरी कोट मन्दिर धेरै चाहिँ पर्यटनको भएको सुनाले हामीले चाहिँ यसलाई पर्यटनलाई पनि हामीले चाहिँ विशेष प्राथमिकता राखेर चाहिँ काम गर्ने गरेका छौँ।
पर्यटकहरू आउनुहुन्छ नि हिमाल आरोहणको लागि होइन, उहाँहरूलाई गाउँपालिका पदमार्गको निर्माण गरेको छ कि होइन, सडक यातायातबाट नै सुविधा थपिएको छ?
पदमार्ग पनि हामीले चाहिँ वार्षिक रूपमा गण्डकी प्रदेशबाट पनि वार्षिक रूपमा हामीले चाहिँ पदमार्गको लागि चाहिँ बजेट जाने गर्छ र गाउँपालिकाले पनि हामी पनि गर्छौँ र पदमार्ग नै हामीले प्राथमिकता चाहिँ राखेका छौँ पर्यटकको लागि। त त्यहाँ चाहिँ अलिकति हाइडोहरूको चाहिँ बढी चाहिँ हब भएको कारणले गर्दाखेरि यो हाइडोहरूले चाहिँ बाटो खोल्ने क्रममा अब पर्यटन चाहिँ ठाउँहरूमा पनि यो खोलाहरू जहाँ बग्छ उहाँहरूको चाहिँ त्यही बाटो जाने कारणले गर्दा कतिपय अवस्थामा चाहिँ केही पर्यटन मार्गहरू चाहिँ केही अवस्थामा चाहिँ मेटिएको अवस्था पनि हो।
जस्तो यहाँको गाउँपालिकामा पहिला साबिकका चाहिँ 7 गाविस थिए, ती 7 गाविसलाई चाहिँ 7 विभक्त गरिएको छ होइन, अनि अलिकति विकट भिरालो पहाडी भूभागमा रहेको गाउँपालिका पनि रह्यो यहाँको होइन, अनि प्राकृतिक तथा पर्यटकीय क्षेत्रको रूपबाट हेर्दाखेरि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ होइन, जलविद्युत क्षेत्रको हिसाबले पनि हामीले निकै महत्त्वपूर्ण मानिन्छ। 17 जलविद्युत आयोजनाहरूले विभिन्न कम्पनीहरूले चाहिँ त उत्पादन गर्नको लागि अनुमति पनि पाएको देखिन्छ होइन, जलविद्युतबाट चाहिँ आत्मनिर्भर बन्न सक्ने अवस्था र जलविद्युतकै स्रोतबाट चाहिँ आन्तरिक राजस्व बढाउन सक्ने अवस्था कस्तो छ यहाँको?
मैले जुन अहिले सम्भावना देखेको भनेकै जलविद्युतको भोलि रोयल्टीबाट नै चाहिँ धौलागिरी गाउँपालिका मेन आय स्रोत नै यही हो भन्ने मेरो आफ्नो बुझाइ छ। भोलिको देशको नीति अब कस्तो खालको आउँछ त्यो आफ्नो ठाउँमा रहला। म आफूले सोद्धाखेरि अहिले 5-6 हाइडोहरू चाहिँ काममा लागिसकेको अवस्था छ। उहाँको सिएसआरबाट पनि केही बजेटहरू अहिले गाउँपालिकालाई चाहिँ गाउँपालिका अन्तर्गत खर्च हामी गर्छौँ, त्यसलाई चाहिँ देश विकास निर्माणमा शिक्षा स्वास्थ्यहरूमा गर्छौँ र अहिलेबाट पनि केही टेवाहरू चाहिँ पुगेको अवस्था हो र भोलिको दिनहरूमा धौलागिरी गाउँपालिकाको आय स्रोत भोलि रोयल्टी कर भनेकै मलाई लाग्छ हाइड्रो नै हो जस्तो लाग्छ मेरो आफ्नो बुझाइ।
हाइड्रो पावरबाट धेरै उपलब्धि हासिल गर्न सक्ने अवस्था देखिन्छ?
हो, त्यही नै देखिन्छ। अब त्यसले प्राकृतिकमा चाहिँ सर्वसाधारणहरूमा त क्षति पुर्याउने त रहने गयो त्यसलाई सुरु
म्याग्दीमा चाहिँ त आलु सिमी होइन अरू जस्तो कृषि उपजहरू पनि त उत्पादन गर्न सकिन्छ। यतातर्फ गाउँपालिकाले ध्यान दिएर कतिपय अवस्थामा अनुदान दिएर होइन कतिपय रूपमा चाहिँ व्यावसायिक खेती प्रणालीमा लगेर यान्त्रिकीकरण गरेर पनि हामीले काम गर्न सकिन्छ। यो पछिल्लो अवस्थामा त यो देखिन्छ धेरै गाउँपालिकामा। तपाईँको गाउँपालिकामा कृषिलाई किन उन्नत बनाउन नसकेको हो?
हामीले कृषिलाई उन्नत बनाउन नसकेको होइन, हामीले धेरै प्रयास गर्दा पनि सबभन्दा मेन चाहिँ जनशक्तिको अभाव छ। किन भन्दा यो वैदेशिक रोजगारमा धौलागिरी गाउँपालिका अत्याधिक वैदेशिक गर्दाखेरि तपाईँको गाउँमा कृषक चाहिँ बनेर कोही पनि बस्न नबाने खालको चाहिँ एउटा ठाउँको चाहिँ वातावरण छ र केही चाहिँ कृषकहरूले लगाउनु भएन गर्नु पनि भएको छ, उत्पादन गर्नु पनि हुन्छ। विशेष गरेर हिजो गाडीको पहुँच नपुगेकोले गर्दाखेरि जस्तै हिजो मुस्ताङको आलु र त्यहाँको सिमी भनेर जुन ब्रान्ड गरियो त्यस्तै हाम्रो गुर्जामा पनि तपाईँको भोलि भविष्यमा चाहिँ गुर्जामा त्यहाँको आलु र त्यहाँको सिमीलाई मात्रै हामी चाहिँ त्यो उत्पादन गर्न सक्यौँ र त्यसलाई अहिले अब त बजारको चाहिँ 12 चल्ने सडक पुग्न सक्यो भने हामी भोलि चाहिँ त्यसको पनि सम्भावना भएको ठाउँ हो त्यो। र अहिले चाहिँ विशेष गरेर चाहिँ हाम्रो घुम्ती गोठहरूमा भेडा पालन र विशेष गरेर हाम्रो मल्कबाङमा एउटा 600 भेडा यहाँले पाल्नु भएको छ त्यहाँ र हामीले उहाँले चाहिँ यो गयो सालमा हामीले 8 बराबरको एउटा चाहिँ गोठ जुन बुकीमा जाँदा बुकीमा गइहाल्छ तर चाहिँ हिउँदमा जब हिउँ गर्मी सिजनमा चाहिँ उहाँहरूको त्यहाँको चाहिँ त्यो भेडाहरू चाहिँ बाहिर बस्यो भने त्यो हिउँले चाहिँ समस्या बनाउने भएर हामीले 8 लाख बराबरको उहाँलाई एउटा गोठ निर्माण गरेछौँ हामीले जुन हिउँ परेको खण्डमा त्यहाँभित्र गएर चाहिँ सेभ गर्ने भन्ने हिसाबले। त्यही भएर हामीले आफ्नो ठाउँबाट जुन कृषि पशुपालन विशेष गरी धौलागिरी गाउँपालिका चाहिँ घुम्ती गोठले चाहिँ विश्व पहिचान हुने गाउँपालिका घुम्ती गोठहरू पनि अहिले पनि छन् दशमा छन् हामीले सहयोग चाहिँ गर्दै आएको छौँ गोठ बनाउनको लागि त्रिपालदेखि लिएर तपाईँको चाहिँ सोलर लाइटदेखि लिएर यस्ता यस्तै कुराहरू हामीले अहिलेसम्म सहयोग गरिरहेको छौँ।
यहाँको गाउँपालिकामा नि मौरी पालन र जडीबुटीलाई पनि हामीले प्रवर्धन गर्न सकिन्छ नि, यो खेतीलाई प्रवर्धन गर्नका लागि प्रयास भएका छैनन् कि हुँदा हुँदै पनि गर्न नसकेको?
प्रयास हामीले गरिरहेको छौँ तर मैले भइ नै भने जनशक्ति मेन जनशक्तिकै अभावले गर्दाखेरि हो। हामीले यो गएको चाहिँ 81-82 हामीले भन्दै हामीले कति सय चाहिँ हामीले मौरीको घाट वितरण गर्यौँ हामीले
ठ्याक्कै
मलाई एक्चुअली मलाई थाहा भएन किन भन्दा यो गएको वर्षको चाहिँ अझ गएको वर्षको घाटले एक्चुअली थाहा भएन तर हामीले मौरीको घाट पनि वितरण गर्ने गर्यो। मेन चाहिँ हाम्रो के भन्दा व्यवसायिक हिसाबले गर्यो भने त्यो चाहिँ फ्याक्ट्रीलाई अथवा कृषकलाई पनि हुँदो रहेछ, जीविकोपालनको हिसाबले चाहिँ गर्यो भने खासै त्यस्तो चाहिँ त्यसको चाहिँ प्रगति हुँदैन। हाम्रो मेरोमा चाहिँ अलिकति चाहिँ कृषि भनेको जीविकोपालनको हिसाबले चाहिँ भएको हिसाबले अलिकति चाहिँ समस्या आएर।
हजुर हजुर, शिक्षामा कसरी काम गर्नुभएको छ? जस्तो कतिपय विद्यालयहरू टाढा होलान्, टाढाका विद्यार्थीहरूलाई पठन पाठनको वातावरण मिलाउनको लागि व्यवस्थापन गर्नका लागि नजिक राख्नुपर्ने होला, अर्थात् कतिपयलाई मर्ज गर्नुपर्ने होला भने कतिपयलाई चाहिँ पूर्वाधार विकासमा फेरि खर्च गर्नुपर्ने होला, कसरी मिलाउनु भएको छ?
शिक्षामा विशेष गरेर हामी यो भौगोलिक हिसाबले गर्दाखेरि अहिले गाउँहरू नै एकदम यो बसेसराले गाउँहरू रित्तु भएको हिसाबले र जो फेरि गाउँमा नबसिन अनि बाध्यता बस चाहिँ जुन त्यहाँ हाम्रा त्यहाँको चाहिँ जनताहरू त्यहाँ बस्छन् उनीहरूलाई फेरि दुईजना भए पनि सेवा दिनुपर्ने, एकजनालाई भए पनि सेवा दिनुपर्ने फेरि त्यो हिसाबले गर्दाखेरि यो शिक्षामा चाहिँ धौलागिरी गाउँपालिकाको एकदम कठिनको अवस्था चाहिँ यहाँको छ। कतिपय गाउँहरू 20 घर 25 घर हुन्छ, त्यो घरमा छोडेर गएर 10-12 घर बसेछ, 10-12 घरको चाहिँ बच्चाहरू अलिकति यो जुन जन्मदर पनि घट्दै गएको अवस्था छ। त्यसले गर्दा तपाईँको एउटा विद्यालयमा तपाईँको दुईजना विद्यार्थीलाई पनि सेवा दिनुपर्ने, त्यसले गर्दाखेरि मैले चाहिँ के गर्छु भन्दा तपाईँको अहिले पछिल्लो अवस्थामा अहिले मावि सिवाङ जुन धौलागिरीको सबभन्दा पुरानो विद्यालय त्यो विद्यालयमा नमुना होस्टेल भनेर हामीले सङ्घीय बजेटले चाहिँ र गाउँपालिकाको बदलले एउटा बिल्डिङ चाहिँ लगभग 5-7 करोडको एउटा बिल्डिङ चाहिँ ट्राई गरेको छ। अहिले त्यो विद्यालयमा जुन हामीले कस्तो खालको बजेट बनाएको छ भन्दा जो स्कुलको पहुँचबाट टाढा जुन त्यो 2 कक्षासम्म 3 कक्षासम्म त्यहाँ पढ्यो त्यसपछि उसको चाहिँ अर्को विद्यालयमा जान लाग्यो उसले घन्टौँ लाग्यो विद्यार्थीलाई अहिले हामीले त्यहाँ लिएर उसलाई चाहिँ फ्रीमा खान बस्न कापी कलम त्यसपछि उसलाई चाहिँ बिहान बेलुका ट्युसन हुन्छ सबै कुरा फ्री गरेर हामीले त्यहाँ सेवा दिने गरेका छ। अनि अर्को चाहिँ जुन बच्चा मान्छे झिनेन छ बच्चा चाहिँ झेन्दार बच्चालाई छ तर उसको घरमा चाहिँ पढाउन सक्ने उसमा छैन त्यसलाई पनि हामीले त्यहाँ लिएर चाहिँ नमुना मामीको आवश्यक चाहिँ चाहिँ तपाईँको होस्टेलमा लिएर चाहिँ अनि अर्को जो बाबामा चाहिँ छैन उसको चाहिँ बाबामा नभएर उसको एउटा सडक पालिका भयो भने त्यसलाई पनि हामीले त्यहाँ लगेर अहिले हामीसँग 57 विद्यार्थी जस्तो विद्यार्थीलाई हामीले त्यहाँ राखेर पढाउने गरेका छौँ हामीले।
हजुर हजुर,
मज पनि विषयमैसम्म गएको आर्थिक वर्षमा 2 विद्यालय चाहिँ मज गऱ्यौँ हामीले र मज पनि के छ भन्दा तपाईँलाई मैले अघि नै भने भौगोलिक हिसाबले चाहिँ तपाईँको 3-4 2-1 कक्षामा पढ्ने विद्यार्थी तपाईँको अन्त तपाईँको 1-2 घन्टा लगाएर जङ्गलको बाटो फेरि पुरै जङ्गल छ फेरि जङ्गलबाट लगाएर पढ्ने सम्भावना कम छ त्यसले गर्दा कति यो मजको चाहिँ अलिकति चाहिँ र कतिपय अवस्था के भन्दा गाउँमा स्कुल हुनुपर्छ भन्ने एउटा मान्छेको चाहिँ स्कुलले के दियो भन्दा पनि गाउँमा स्कुल भएकोमा उहाँहरू चाहिँ खुसी र उहाँले सानो हुने त्यसले पनि अलिकति समस्या बनाएको छ। त्यसले गर्दाखेरि यो राज्यले नै नीतिमाथि अथवा केन्द्रले नै नीति लिदियो भने धौलागिरी गाउँपालिकामा विद्यालयहरू केही मज गर्ने पनि अवस्थाहरू चाहिँ छन्।
हजुर हजुर, सामुदायिक विद्यालयको स्तर उन्नति गर्नका लागि गाउँपालिकाले कस्तो किसिमको काम गरेको छ होइन, सामुदायिक विद्यालय प्रति विद्यार्थीहरूको चाहिँ आकर्षण कस्तो छ त?
सामुदायिक विद्यालयहरूपट्टि जुन अहिले नेपालकै सन्दर्भमा चाहिँ कतिपय अवस्थाहरूमा छ सामुदायिक विद्यालयहरूमा चाहिँ समस्याको अवस्थाहरू छन् र पनि धौलागिरी गाउँपालिकामा सबै त नभनौँ तर चाहिँ जस त्यहाँ विद्यालय विद्यार्थीको सङ्ख्याहरू चाहिँ लगभग अन्य मैले गाउँपालिकामा हेर्दा हुँदाखेरि मेरोमा चाहिँ सन्तोषजनक खालको चाहिँ छ।
भनेपछि विद्यार्थी दिन प्रतिदिन बढ्दो अवस्थामा छन् कि घट्दो अवस्थामा छन्?
पहिलो कुरा त जन्मदर नै घट्दो अवस्थामा छ मेरो गाउँपालिका, त्यसले गर्दाखेरि त्यो विद्यार्थी चाहिँ घट्ने स्वतः नै भइहाल्यो। कुनै पनि ठाउँमा कुनै चाहिँ अब भएको चाहिँ राम्रो विद्यालयमा त एउटा विद्यालय र अर्को विद्यालयमा लगेर त्यो आफ्नो ठाउँमा होला तर चाहिँ मेरोमा चाहिँ त्यो बढ्ने चाहिँ क्रममा त छैन तर भएको चाहिँ यहाँ भएको विद्यार्थीहरू चाहिँ त्यस्तो चाहिँ बाहिर त्यति चाहिँ जो अब जन्म सर्ने जाने त आफ्नो ठाउँमा छैन छ होइन बसेर जाने छैन छ र पनि यहाँ भएको विद्यालयहरू चाहिँ छैन।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले नतिजा कस्तो प्राप्त गर्नुभएको छ त्यसको पनि मूल्याङ्कन गर्नुभयो होला नि?
नतिजा हिजोको भन्दा हामीले थोरै सुधार गरेर चाहिँ लगेको छ किन भन्दा हामीले नतिजा हेर्ने भनेको इक्जाममा त नै हो होइन त्यसले गर्दा हिजोको भन्दा थोरै केही पर्सेन्ट चाहिँ सुधार गएको अवस्था छ तर चाहिँ सन्तोषजनक अवस्था चाहिँ छैन किन भन्दा अलिकति चाहिँ मेरो गाउँपालिकामा पढ्ने विद्यार्थीहरूको अभिभावक चाहिँ त्यति शिक्षित नभएको हिसाबले पनि अलिकति गाह्रो छ अभिभावक हिसाबले पनि र अर्को कुरा हामीले चाहिँ हामी आएदेखि 1 वर्षपछि हामीले चाहिँ 8 कक्षाको इक्जाम चाहिँ हामी एसोसिएसन ढङ्गले ल्याउँछौँ किन भन्दा एउटा विद्यालयको चाहिँ त्यहाँको प्रहरलाई अर्को विद्यालयमा गएर त्यो सुपरटेन बनाएर त्यसलाई हामी पठाउँछौँ त्यसलाई चाहिँ गर्छौँ र एसएलसीकै ढङ्गले हामीले चाहिँ त्यसलाई चाहिँ किन भन्दा एसएलसीमा गएर कतिपय हाम्रो चाहिँ विद्यार्थी 81-82 इक्जाममा लगाइसकेको त्यो भएसाले हामीले 8 कक्षामा पनि हामीले त्यो ढङ्गले गर्छौँ, अन्य कक्षाहरूमा पनि हामीले त्यही ढङ्गले प्र्याक्टिस गर्दै आएको छौँ। त्यसले चाहिँ के सुधार चाहिँ लिएको छ?
स्थानीय सरकारले सामुदायिक विद्यालयहरूको चाहिँ सुधारका लागि जुन जिम्मेवारी लिएको छ नि, त्यस अनुसारको काम बन्न सकेको छ कि होइन? अझै पनि हामी पुरातन अवस्थामै छौँ के भन्न सकिन्छ?
होइन, हिजोको भन्दा फरक अवस्था भएको हो, तर जुन हामीले सोचेछौँ, जुन हामीले गर्न खोजेछौँ त्यो 100% त थाहै छैन त्यो, तर पनि हिजोको भन्दा सुधारमा चाहिँ हो।
भनेपछि हामीलाई काम गर्नको लागि केले रोक्यो? बजेटले रोक्यो कि अथवा नीति नियमले रोक्यो कि कानुनले रोक्यो कि अथवा पठन पाठन गर्ने विद्यार्थीहरूको संख्याको कारणले गर्दा रोक्यो कि अभिभावकको कारणले रोक्यो कि अथवा चाहिँ पढाउने शिक्षकको कारण के देखिन्छ त मूल रूपमा?
लगभग त हजुरले भनेको सबै कुराहरू चाहिँ 100% होइन, तर सबै कुराहरू अलिअलि जोडिएको छ। अलि अशिक्षित भएको एउटा पाटो पनि रहने भयो होइन, बजेटको हिसाब पनि रहने भयो होइन, जुन चाहिँ बजेट चाहिँ हुनुपर्ने, किन भन्दा मेन कुरा त फेरि अहिले सबै सङ्घीय र प्रदेशको बजेटमै निर्भर छ गाउँपालिका, होइन, त्यसले गर्दा पनि थोरै चाहिँ आफ्नै साधन स्रोत भयो भने आफ्नो स्रोत आफूले नै चल्ने हो। त्यो नहुँदा बित्तिकैमा तपाईँको सङ्घीय बजेट र तपाईँको प्रदेशको बजेट तोकिएको अवस्थामा यो गर भनेर पठाएको हुन्छ, त्योभन्दा बाहिर गर्न पाइने कुरा रहेन। यहाँको भौगोलिक अवस्था, तपाईँको यहाँको चाहिँ अभिभावकको अवस्था फेरि फरक रहन्छ, त्यसले गर्दा कुरै चाहिँ यो सबै कुराहरू चाहिँ सबै कुराहरूले चाहिँ को असरले पूर्ण त होइन तर के असरले गर्दा सबैलाई अलिकति समस्या चाहिँ हो।
अब शिक्षापछि हामी स्वास्थ्यमा लागौँ होइन, स्वास्थ्य चौकीहरू कतिवटा निर्माण भएका छन् र सेवा दिन तत्पर कतिवटा त्यस्ता स्वास्थ्य चौकीहरू छन्, स्वास्थ्य अस्पताल पनि होला होइन, अस्पताल निर्माण भइसकेको छ कि छैन, नागरिकहरूले चाहिँ स्वास्थ्य सेवा लिनका लागि कतिको साह्रो गाह्रो परेको छ धौलागिरी गाउँपालिकामा होइन, अब तपाईँको अलिकति विकट पनि ठाउँ पनि पर्यो होइन, अब हामी बिस्तारै सुधारको बाटोमा पनि छौँ।
हाम्रो 7 वडामा चाहिँ स्वास्थ्य चौकी निर्माण भएको छ, दरबन्दीहरू चाहिँ केहीमा चाहिँ एकता बाहेक दरबन्दी पनि छ अहिले पछिल्लो अवस्थामा। सेवा जुन हामीलाई नेपाल सरकारले जुन स्वास्थ्य कर्मी पठाउनुहुन्छ स्वास्थ्य चौकीमा, उहाँको आफ्नो लेभलको चाहिँ सेवा त्यो पनि अहिले दिइरहेको अवस्था छ। तर चाहिँ मेन कुरा त अब तपाईँको सबै एउटा जनशक्ति मात्रै नभए भएर मात्रै भएन, त्यहाँ हुने ल्याबदेखि हरेक कुरा चाहियो, त्यसले गर्दाखेरि त्यस्तो चाहिँ जुन लेभलको चाहिँ सेवा पाउन पर्ने हो त्यो चाहिँ पाएको अवस्था छ जस्तो मलाई लाग्छ। र अर्को चाहिँ तपाईँको चाहिँ यो जुन हस्पिटलको कुरा गर्नुभयो, यो हस्पिटल चाहिँ निर्माण चाहिँ म आउनुभन्दा पहिला नै यो निर्माण सुरु भएको थियो हस्पिटल, मेरो 5,000 हस्पिटल हो मेरो गाउँपालिकामा जुन चाकममा बन्दैछ। यसको लागि के भन्दा यो कहिले बजेट अभाव बजेट त्यसपछि चाहिँ निर्माण भइसकेको चाहिँ तपाईँको लापरवाही यसले गर्दाखेरि यो अहिले चाहिँ बिल्डिङ उभिसकेको छ र फिनिसिङ चाहिँ भएको अवस्था छैन मेरोमा।
जस्तो स्वास्थ्य चौकी अस्पताल हामीले निर्माण चाहिँ गरेका हुन्छौँ होइन, अनि स्वास्थ्यको लागि चाहिँ त अब बिरामीहरू आउनुहुन्छ होला, उहाँहरूलाई चाहिँ आवश्यक मात्रामा चाहिँ औषधिको प्रबन्ध पनि हुनु पर्यो, त्यही अनुसारको चाहिँ सेवा सुविधा पनि प्रवाह हुनु पर्यो होइन, र साथसाथै एक्सरेका कुराहरू रहलान् होइन, मृगौलाको डायलिसिसका कुराहरू रहलान्, यी इत्यादि कस्ता खालका सेवाहरू चाहिँ त्यहाँबाट लिने गर्नुहुन्छ र तपाईँहरूले प्रवाह गर्नुहुन्छ?
हाम्रोमा चाहिँ अहिले एक्सरे डायलिसिसको सेवाहरू हाम्रोमा छैन गाउँपालिका चाहिँ,
हजुर,
अहिले हाम्रो चाहिँ सामान्य स्वास्थ्य चौकीले जुन खालको सेवा दिने हो त्यो भन्दा चाहिँ हाम्रोमा छैन।
भनेपछि त्यसलाई विस्तार गर्नलाई हामीलाई केले समस्या पार्यो त?
पहिलो कुरा त हाम्रोमा भवन निर्माण भएको छैन।
ए, भवनको कारणले गर्दा?
भवनको कारणले पनि भने भवन निर्माण भएर पनि मैले आफूले चाहिँ अन्य गाउँपालिकामा भवन निर्माण गरेको अन्य साथीहरू गाउँपालिका सोद्धा पनि त्यहाँ जनशक्तिको र बजेटको अभाव चाहिँ भएको मैले आफूले चाहिँ महसुस गरेको छु। मैले
हजुर
कन्डिसन निर्माण भइसकेको, तर मेरोमा चाहिँ भवन अहिलेको चाहिँ पहिलो नै मेरोमा भवन नै निर्माण भएको छैन।
हजुर हजुर, जस्तो तपाईँको गाउँपालिकाका बासिन्दाहरू होइन वैदेशिक रोजगारमा जाने क्रम कतिको छ, बढ्दो छ कि घट्दो छ?
एकदमै घट्दो क्रममा त हुने कुरै भएन,
बढ्दो क्रममा छ। त्यसको कारण खोतल्नु भयो होला नि, किनकि गाउँमै रोजगार नहुनु होइन, कृषि प्रणालीमा नजोडिनु, पर्यटन विकासका सम्भावनाहरू हुँदाहुँदै पनि हामीले त्यतातर्फ हात हाल्न नसक्नु होइन, अनि युवाहरूलाई चाहिँ स्वदेशमै राखेर अर्थात् आफ्नो गाउँठाउँमै राखेर पनि उनीहरूलाई रोजगारको वातावरण, सिप, दक्षता होइन, यी कुराहरूलाई हामीले सँगसँगै लैजान नसक्नु, अर्थात् सडकको पूर्वाधार पुरा हुन नसक्नु, शिक्षामा पनि सुधार हुन नसक्नु, इत्यादि कारणहरू होला नि। यो कारणहरूलाई खोतल्दाखेरि चाहिँ त सुधार गर्ने ठाउँ पनि त छ नि हामीले।
हजुरको पहिलो कुरा त अब रोजगार, जुन रोजगार भए तापनि
हजुर
ऊ आफूलाई निर्भर हुने खालको चाहिँ रोजगार चाहिँ भएन, एउटा
निर्वाहमुखी मात्र भयो भन्नु
निर्वाह। र अर्को कुरा के छ भन्दा तपाईँको यहाँ तपाईँको राम्रै गरेको मान्छे पनि तपाईँको चाहिँ उसको आफ्नो पारिवारिक दबाबले पनि बिर्सिने बाध्य हुन्छ, तपाईँको यहाँ पल्लो घरको मान्छेको उसको चाहिँ विदेशमा अवस्था के हो त्योसँग सम्बन्ध होइन कि उसले यहाँ नेपाल पठाएको र उसको घरको लाइफ हाइको अवस्था चाहिँ मान्छेले यहाँ चाहिँ त्यसलाई हेर्ने गरिन्छ
मान्छे
त्यसले गर्दा ऊ आफ्नो यहाँ रोजगार सबैलाई दिने अवस्था होइन तर सामान्य जीविकोपार्जन रोजगारमा ऊ चाहिँ यहाँ बस्न चाहन्न
अनि जस्तो वैदेशिक रोजगारमा गएर पनि जीविकोपार्जनका लागि सघाउ त यसै पनि पुग्ने भयो होइन कमाईको स्रोतलाई पनि बढाउन सक्ने नै भयो त्यसको उचित व्यवस्थापन भएको देखिन्छ कि देखिन्न जस्तो गाउँमै बस्ने रहने फेरि फर्केर आएर त्यो वातावरण देखिन्छ कि देखिन्न भन्न खोजेको
छैन 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 तपाईँको चाहिँ जब ऊ विदेश गएर तपाईँको सँग केही आर्थिक भयो भने उसले चाहिँ त्यो चाहिँ त्यहाँबाट बिस्ताबित्तै भएको अवस्था
यसको लागि अब हामी कसरी जोडिनुपर्छ त अब आफूलाई चाहिने उपार्जनका बाटाहरू खोज्नका लागि चाहिँ त कोही विदेश जाने भयो कोही स्वदेशमा बसेर पनि काम गर्ने भयो होइन विदेशमा गएकाहरूलाई पनि गाउँमै आएर बस्ने र त्यहाँ फेरि एउटा सिपमूलक कामहरू गर्ने अर्थात् चाहिँ केही लगानी गर्ने अर्थात् कृषिमा जोडिने इत्यादि बढाउनको लागि चाहिँ त हामीले अब यतातर्फ पाइला चाल्नु पर्ने होला नि त
हामीले चाहिँ यो आफ्नो हामी त लागिरहेको अवस्था छ तर चाहिँ यो के भन्दाखेरि कतिपय अवस्थामा राज्यको नीतिले पनि मान्छेलाई चाहिँ समस्या बनाएको अवस्था हुन्छ सबै भन्दा कतिपय कानुनको चाहिँ बाजा अल्झनहरू त्यो पनि मान्छेले झ्याउ मानेर चाहिँ तपाईँको चाहिँ धेरै कुराहरू चाहिँ अल्झन हुने त्यसले गर्दा पनि मान्छेहरू चाहिँ यो हतपत गाउँमा फर्केर फेरि चाहिँ त्यसलाई लगानी गर्ने अवस्थाहरू कति छैन अन्त मेरोमा गाउँ जुन गाउँपालिकामा छ जुन सम्भावना छ जस्तै गरेर चाहिँ तपाईँको मेरै जलजलामा एउटा चाहिँ तपाईँको केही चाहिँ युवाहरूले त्यहाँ होटल होमस्टे खोलेर दिनु सम्भावना अन्त तपाईँको त्यहाँ चाहिँ यति झन्झट छ कि तपाईँको चाहिँ त्यहाँ बाँड्न सक्ने सम्भावना छैन किन छैन भन्दा तपाईँको राज्यको निजी शिखरार्थीभित्र पर्छ त्यो शिखरार्थीभित्र पऱ्यो भने त्यहाँ तपाईँको त्यहाँ त्यो शिखरार्थी हामी हाम्रो स्थानीय तहभन्दा धेरै
मान्छे
हजुर
शिकार आरक्षको कारणले गर्दा शिकार आरक्ष भइसकेपछि त पर्यटकहरू बढ्नुपर्ने जस्तो पर्यटकहरू आएछन् भने पर्यटकको माध्यमबाट पनि एउटा पर्यटक आयो भनेदेखि त सातजना रोजगार दिन सक्ने त्यस्तो किसिमको व्यवसाय हो क्या पर्यटन व्यवसाय होइन अब हामी यतातर्फ पो लाग्नुपर्ने हो कि
अहिले एकदमै लागिरहेको म चाहिँ जलजलामा चाहिँ जुन ढोकनाथभित्र मैले जलजलामा एउटा कार्यक्रम पनि गएँ गाउँबाट जिल्लाबाट सिरियोदेखि लिएर चाहिँ त्यहाँ छिमेकी जिल्ला बागलुङ रुकुम सबै जनप्रतिनिधिमा त्यहाँ गएर चाहिँ त्यहाँ ठाउँको विषयमा चाहिँ गराएँ मैले त्यसले चाहिँ अहिले त्यहाँ केही सानो एउटा चाहिँ गोठमा यसो चिया कफी बेच्नेले चाहिँ लगभग चाहिँ उहाँको भनाइ हामीले गर्दाखेरि हामीले त्यो जुन प्रचारको लागि चाहिँ हामी गरेको थियौँ त्यो गर्दाखेरि लगभग 3,035 चाहिँ तपाईँको प्रत्यक भर्यो भनेर चाहिँ उहाँले भन्नुभएको छ त्यो सुधार चाहिँ हामीले गर्न खोजिरहेको छौँ हामीले कसरी भने त्यसलाई प्रचार गरेको त्यसलाई के गरेर हुन्छ हामीले गरिरहेको छौँ
प्राकृतिक तथा पर्यटकीय क्षेत्र होइन जुन चाहिँ धौलागिरी धौलागिरी भन्दा बित्तिकै हामीले 8,167 मिटर अग्लो धौलागिरी हिमाललाई बुझ्दछौँ र धौलागिरी हिमालको आधार शिविर नै तपाईँको गाउँपालिका हो होइन यसै गाउँपालिकाबाट पर्यटकहरू हिमाल चढ्नको लागि चाहिँ जाने गर्दछन् हामीले आवश्यक मात्रामा पदमार्ग बनाउने ठाउँ ठाउँमा होमस्टे विस्तार गर्ने होइन पर्यटकहरू बस्नको लागि खानको लागि सेवा सुविधा दिनको लागि त्यसरी गर्न सक्यौँ भने पनि त हामीले रोजगारलाई पनि प्रवर्धन गर्न सकिन्थ्यो आफ्नो गाउँलाई पनि चिनाउन सकिन्थ्यो र पर्यटकहरू आएर जुन खर्च गर्छन् त्यसले पनि हाम्रो आन्तरिक खर्च व्यवस्थापन गर्न सजिलो पर्दथ्यो आयलाई बढाउन सकिन्थ्यो यतातर्फ सोच्नु पर्ने हो कि भन्न खोजेको
हिमालको 64 वार्षिकोत्सव चाहिँ जुन पोखरामै कृषिसम्म अहिले पोखरामै गरिएको अवस्था अहिले 64 वार्षिकोत्सव मैले चाहिँ धौलागिरी गाउँपालिकामै मनाउन बसेको धौलागिरी गाउँपालिका यसको प्रदान गर्नुपर्छ भन्ने हिसाबले यो वर्ष मैले पर्यटन बोर्ड र तानसँग समन्वय गरेर यो पाला यो वर्षमा चाहिँ मैले धौलागिरीको जन्मोत्सव मैले धौलागिरी हिमालमै 64 जन्म चाहिँ मैले चाहिँ मनाउन सफल भएँ त्यसले गर्दा अब अहिले चाहिँ यी प्रयासहरू चाहिँ कहाँबाट भन्छ हामीले प्रयासहरू खोजिरहेको छौँ यो के गर्न सकिन्छ यसलाई साधन सुधार कसरी जान सकिन्छ भन्ने गर्दा हामी चाहिँ आफ्नो तर्फबाट चाहिँ खोजिरहेको अवस्था चाहिँ
धौलागिरीमा आउने जुन हिमाल चढ्नको लागि अर्थात् हिमाल हेर्नका लागि आउने पर्यटकहरू बस्नको लागि हामीले आवश्यक व्यवस्था मिलाइदिनु पर्यो कि
हजुर हो अहिले चाहिँ हाम्रोमा चाहिँ जुन हिमाल चढ्न अनि बढी मात्र हिमाल चढ्ने आउने हो हिमाल चढ्ने कुराको आफ्नो चाहिँ ढङ्गले चाहिँ आउनुहुन्छ उहाँहरू अब धेरै जस्तो अहिले चाहिँ परिसरवासमा त धेरै जस्तो हेली नै प्रयोग गरिदिनुहुन्छ फेरि अब यो कुरामा मैले उठाइरहेको छु मैले त्यो हेली प्रयोग गर्दाखेरि चाहिँ ऊ देखिएन भन्ने चाहिँ अहिले कुरा प्रयास गरिरहेको छु र आवश्यक चाहिँ यसलाई सारण स्रोतलाई कसरी गर्न सकिन्छ ठाउँ ठाउँमा कसरी चाहिँ होमस्टे राखेर अथवा त्यहाँ चाहिँ एउटा तिनको एउटा चाहिँ हालेर कम्तीमा पनि त्यहाँ आउँदाखेरि बस्न सक्ने सुविधाहरू दिन सक्ने अवस्थामा चाहिँ मैले हेरिरहेको छ कतिपय ठाउँहरूमा हामीले बनाएको अवस्था पनि छ
हजुर तपाईँको गाउँपालिकाको स्थानमा पर्ने मुदी गाउँ जुन चाहिँ वडा नम्बर 4 हो के अरे यो होइन मुदी गाउँ 4 वडामा छ धौलागिरी पदयात्राको प्रवेशद्वार पनि मानिन्छ यसलाई होइन धौलागिरी सर्किट र गुर्जाबाट डोल्पा निस्कने रुट पनि फेरि यही गाउँपालिकामा पर्दछ होइन त्यसो भएको हुनाले पर्यटन सम्भावनाहरू प्रशस्त भेटिन्छ आन्तरिकदेखि बाह्य पर्यटकहरूलाई बढाउने कोसिस गर्ने हो भने गाउँपालिकाले छिटोभन्दा छिटो फड्को मान्न सक्दथ्यो के विकासका लागि
हामीले होइन के गर्दाखेरि चाहिँ हुन्छ भन्ने चाहिँ हामी सल्लाह सुझाव लिएर हामी तानसँग पनि बसेर यसको चाहिँ के गर्न सकिन्छ हामीले स्थानीय तहले हामीले के गर्न सकिन्छ तपाईँले के गर्न सक्नुहुन्छ भन्ने विषय हामी चाहिँ बसेर उहाँसँग परामर्श पनि हामीले गर्दैछौँ र यहाँ आफूले सारण स्रोतले भएसम्मको चाहिँ पर्यटनतिर प्रबन्धनतिर हामी चाहिँ लागिरहेको छ
अब कुराकानीकै क्रममा मैले पर्यटनका कुरालाई बढी किन जोड दिएँ भने तपाईँको जुन चाहिँ गाउँपालिका छ, त्यो चाहिँ पर्यटकीय क्षेत्र पनि हो होइन। त्यसो भएको हुनाले पर्यटनका प्रशस्त सम्भावनाहरू हुँदाहुँदै पनि हामीले किन काम गर्न नसकेको, हामीसँग स्रोत र साधन छ, स्रोत र साधन भन्नाले चाहिँ कहिले पनि एकैचोटि हुन सक्दैन, धेरै बनाउने प्रयासमा लाग्नु पर्यो र त्यसले अलिकति गाउँमा बस्ने व्यक्तिहरूलाई पनि व्यवसायतर्फ उन्मुख हुन्छ नि, उनीहरू पर्यटनतर्फ भन्न खोजेको मात्र हो होइन। अब यहाँले गर्दै रहेको सबैभन्दा उल्लेख्य काम जुन चाहिँ गाउँवासीले चाहिँ सम्झन सकुन् र अनुभूत गर्न सकुन् के देखिन्छ त?
अहिले चाहिँ उल्लेख्य काम भनेको मेन कुरा नै हामीले सडक सञ्जाल नै हो, किन भन्दा एकदम यो सडक सञ्जाल त्यसपछि बिजुली नै हो सबभन्दा मेन कुरा त, किन भन्दा यो धौलागिरी गाउँपालिका मैले भने एउटा सिङ्गो ओडालाई पनि नसकेको अवस्था, त्यसपछि तपाईँको चाहिँ बाह्रै महिना नचल्ने सडकको अवस्था गर्दाखेरि विशेष गरेर मैले मेरो पर्खाइमा पर्यो भनेको यो भौतिक पूर्वाधार दिने हो।
भौतिक पूर्वाधारमा हामीले सुधार गर्नु पर्यो भन्नु खोज्नुभएको। स्रोत र साधनको उपलब्धताले भ्याएसम्मका अझ कस्ता विकास गर्न सके स्थानीयको जीवनमा हामीले सुधार ल्याउन सकिन्छ जस्तो लाग्छ यहाँलाई?
स्रोत र साधनले भ्याएसम्म त चाहिँ शिक्षामा, जुन शिक्षाको चाहिँ यो केन्द्र चाहिँ सरकारको मात्रै अपेक्षा गरेर भन्दा पनि शिक्षामा उसले निकै खालको चाहिँ एउटा आफ्नो साधन स्रोत भए ढङ्गले भयो भने त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले चलाउन सकियो भने त्यो शिक्षामा एउटा चाहिँ उसले गर्न सकिन्छ। र अब यो चाहिँ भएको सडकहरूलाई चाहिँ भोलि पिच गरेर सबै ठाउँमा पिच गरियो भने दूरी एक अर्कामा अहिले चाहिँ जुन एकदमै घन्टौँ लाग्ने सडकहरूलाई चाहिँ कम्ती भने गाउँपालिकामा सेवा लिन आउन पनि घन्टौँ लाग्ने खालको चाहिँ सडकहरूलाई चाहिँ यसलाई चाहिँ भोलि स्थल उन्नतिको अवस्था गयो भने समय छुटिने सेवा गरेर छिटो चाहिँ आफ्नो चाहिँ समय चाहिँ बर्बाद नहुने।
हजुर, अनि संघीय सरकारबाट समानीकरणको लागि आउने बजेट र प्रदेश सरकारबाट पनि आउँछ होला सशर्तका अनुदानहरू होइन, विकासका लागि बजेटहरू पनि आउँछन्, ती बजेटहरू फ्रिज भएर बस्ने र हामीले काममा लगाउन नसकेको अवस्था छ कि छैन तपाईँको गाउँपालिकामा? अनि त्यति हुँदाखेरि पनि अझ हामीले भने जस्तो विकास गर्न नसकेकै
हो भौगोलिक चाहिँ तपाईँको मैले सिङ्गो एउटा म्याग्दी जिल्ला भन्दा म्याग्दी जिल्लाको झन् 46% भूगोल त लगभग गाउँपालिका ओगटेको अवस्था छ।
हजुर हजुर,
त्यो भएर त्यसले गर्दाखेरि तपाईँको एउटा गाउँबाट अर्को गाउँ जुन आयो तपाईँको पहिलादेखि आर्थिक नभन्दा हिँड्नु पनि अवस्था
उच्च पहाडी भागमा पर्दछ तपाईँको गाउँपालिका। हजुर,
त्यसले गर्दाखेरि अब अलिकति चाहिँ यो चाहिँ जुन रेसियोमा हामीलाई चाहिँ बजेट आउँछ नि त्यो रेसियोमा चाहिँ बजेटले चाहिँ हामीले चाहिँ एकदमै न्यून मात्रामा मात्रै हामीले विकास गर्न सकिने अवस्था।
तपाईँको आफ्नो आन्तरिक स्थानीय स्रोत के हुन सक्छ आम्दानीको?
यो अहिलेको चाहिँ भइरहेको आम्दानी भनेको त हाम्रो चाहिँ यो वैदेशिक रोजगार र चाहिँ तपाईँको नै हो, त्यस्तो कुनै पनि आम्दानी हामीसँग छैन होइन, पञ्जीकरण मात्रै आउने नै हो हाम्रो त केही मात्रामा चाहिँ ढुङ्गा गिटी बालुवाबाट अलिअलि चाहिँ आउने नै हो अब अहिले, नत्र भने अहिले त ठ्याक्कै यहीबाट चाहिँ यसरी चाहिँ यो बाटा हामीलाई चाहिँ यदि चाहिँ रोयल्टी आउँछ भने ठ्याक्कै चाहिँ छैन हामीसँग अहिले
खासै रूपमा भने जति आन्तरिक स्रोतहरू चाहिँ आर्थिक रूपमा चाहिँ बलियो बनाउन सकिएको छैन
छैन छैन अहिले छैन। र पनि हामी चाहिँ हिजो 20-25-30 लाख रुपियाँ चाहिँ दिँदै गर्दा अहिले हामी धन्दै 50-60 लाखको हारीमा चाहिँ हामी चाहिँ रोयल्टी चाहिँ उठाउने गर्छौँ हामीले, त्यो वृद्धि हुँदै गएको छ र पनि त्यो जुन हिसाबले चाहिँ जुन हिसाबले सोचेको अवस्था अनुसार हुनुपर्ने त्यो चाहिँ भएको छैन।
अब हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ। सुशासन र विकास हामी सबैको एउटै चाहना पनि हो, तर चाहना र साधन स्रोतको पर्याप्तताले मात्र पनि हुँदैन, यसका लागि नेतृत्वको पनि प्रबल इच्छा शक्तिका साथै जनसहभागिताको पनि उत्तिकै समर्पण चाहिन्छ होइन। यसमा तपाईँको भनाइ के छ अन्त्यमा भनिदिनुहोस् न, तपाईँ एउटा अनुभवी पनि हुनुहुन्छ होइन, गाउँको विकासका लागि के भन्न सकिन्छ?
नेतृत्व पनि इच्छा शक्ति हुनुपर्छ, म योसम्म गर्नुपर्छ, मैले यो गर्नुपर्छ भन्ने शक्ति हुनै पर्छ, त्यो शक्ति भएन भने त्यो सम्भवी छैन। र जनतामा पनि कम्ती यहाँ पनि यो नेतृत्व यो गर्यो भने यसरी हामी सहयोग गर्नुपर्छ भन्ने चाहिँ हुनै पर्छ, नत्र भने जनतामा आशा मात्रै रहने, निराशा मात्रै बाँड्ने जनताले, नेतृत्वको पक्षले चाहिँ कुनै पनि काम गर्ने सिस्टम नदेखाउ, यो दुइटै चाहिँ मिलाएर लान सक्यो भने मात्रै यसको सम्भव छ, शोषण गर्नको लागि पनि त्यो तपाईँको चाहिँ विकास गर्नको लागि पनि।
हामीले गर्नुपर्ने विकासहरूमा चाहिँ नीति नियमहरू पनि कहीँ कतै कमी कमजोरी देखिन्छ कि, हाम्रो इच्छा शक्ति नपुगेको देखिन्छ कि, अर्थात् बजेटले हामीले साथ नदिएको के भन्न सकिन्छ त?
इच्छा शक्ति त रहनै भयो, पुगिसकेपछि म यो गर्दैन भन्ने त रहनु गर्नु भएन, होइन, जनताको लागि केही गर्नुपर्छ भन्ने नै हो। तर के भन्दा बजेट अभाव पनि हो एउटा, जुन जुन प्राप्त मात्रामा जुन जुन ढङ्गले जहाँ प्राप्त पुग्नुपर्ने त्यो बजेट अभाव त रहनै भयो, त्यो त देशैभरिको समस्या हो। फेरि
एकल अधिकारका कानुनहरू होलान्, कतिपय साझा अधिकारका कानुन होलान्, प्रदेश सरकारसँग जोडिएका, कुनै संघीय सरकारसँग जोडिएका, कुन चाहिँ एकल अधिकारभित्र त तपाईँको आफ्नो पालिकाभित्र रहेको अधिकार क्षेत्रभित्र रह्यो, कुन काम गर्दाखेरि तपाईँलाई सजिलो भएको अनुभूत भएको छ त?
यो त पहिलो चाहिँ यहाँको त एकल अधिकार नै भयो भने कम्ती यहाँ पनि यहाँको चाहिँ जनताको अपेक्षा अनुसार, यहाँको भूगोल अनुसार, जुन चाहिँ आफूले एकल ढङ्गले चाहिँ आफूले चाहिँ जुन नीति नियम बनाउन सकिन्छ, एउटा चाहिँ केन्द्रीय सरकार बढे सरकार जुन देखा त्यो बनाउनै सजिलो नै हो मेन कुरा त। र फेरि अब चाहिँ माथि राज्यको चाहिँ नियम मान्दैन भन्ने त रहेन, त्यसले गर्दा एकल आफूले चाहिँ गर्ने निर्णयहरू केही हुन्छन् त्यही कारण यो कानुनभित्र आफूले बनाउने पनि कानुन बनाउन सकियो भने यहाँको भूगोल हेरेर जनताको चाहिँ चाहना इच्छा हेरेर त्यो बनाउन सकियो भने त एकल चाहिँले पनि त्यसले एकलले नै कम्ती यहाँ पनि यहाँको चाहना अनुसार र यहाँको चाहिँ विकास गर्न सक्ने अवस्था चाहिँ रहन्छ।
उचित रूपमा सर्वेक्षण नगरिएका त्यस्ता डोजरी विकासहरू भएका छन् कि छैनन् तपाईँको गाउँपालिकामा? सुरु सुरुमा त निकै चलेको थियो नि यो डोजरे विकास भनेर, डोजरले सडक खन्छु भन्ने तर भिर पहाड खनेर चाहिँ पछि वर्षेनी चाहिँ हामीले बाढी पहिरोको समस्या खेपिरहनु पर्ने, यो समस्या पनि थियो नि
पहिला सुरु सुरुमा। त्यो समस्या पनि हो तपाईँले भने जस्तै, अहिले जथाभावी डोजर चलाइसकेपछि यो भ्यालो ठाउँहरूमा अझ झन् धौलागिरी गाउँपालिका एउटा भौगोलिक हिसाबले पनि अलिकति चाहिँ समस्या चाहिँ हो होइन। अहिले त्यस्तो चाहिँ पहिलाको जस्तो त्यो जथाभावी डोजर चलाउने अवस्था चाहिँ अहिले चाहिँ छैन।
हजुर हजुर, हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
हजुरलाई पनि धन्यवाद।
जलविद्युत क्षेत्रमा बलियो र प्रचुर स्रोत भएको धौलागिरी गाउँपालिका धौलागिरी हिमालकै कारण पर्यटकहरू बढी लोभिने गर्दछन्। यो पालिका कृषि पर्यटनको हिसाबले उर्वर बनाउन स्थानीय सरकारले आफ्नो आन्तरिक बजेटदेखि सशर्त र समानीकरण बजेटको हिस्सालाई पर्यटन, सडक र कृषिमा विस्तार गरी विकासमा लैजान सक्ने हो भने यो गाउँपालिकाको मुहार फेरिने कुरामा विश्वास गर्न सकिन्छ। संक्षेपमा भन्ने हो भने धौलागिरी गाउँपालिका हिमाल, नदी, ट्रेकिङ रुट र प्राकृतिक सुन्दरताले भरिएको म्याग्दीको सबैभन्दा ठूलो र सम्भावना भएको गाउँपालिका हो। यसै सम्भावनालाई मनन गरी स्थानीय सरकारले सुशासन र विकास अवधारणालाई आत्मसात गरी नागरिक प्रति जवाबदेही बनेर विकासलाई अगाडि बढाउने हो भने स्थानीय रोजगार, कृषि तथा पर्यटनबाट छिट्टै समृद्ध बन्न सक्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आजको कार्यक्रममा हामीले उच्च पहाडी भूभागमा अवस्थित धौलागिरी गाउँपालिकाको पछिल्लो सुशासन र विकासको अवस्था के कस्तो रहेको छ र कृषि, पशुपालन, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाले के कसरी काम गरिरहेको छ यो बारे म्याग्दी स्थित धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनसँग कुरा गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउने नै छौं। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौं। हवस्त, नमस्कार।